साउनको अन्तिम दिन शुक्रबार राति समय 11 बजे पशुपतिको रणभूमि भन्दै केही फेसबुकमा लाइभ भइरहेको देखे। पशुपति विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा क्षेत्र हो। हिन्दू धर्मावलम्बीको आस्थाको विशाल धार्मिक स्थल जहाँ साउनभर कोटिहोम लगाइएको थियो। कोटिहोम माया स्थल जहाँ धार्मिक स्थलमा शान्तिको अपेक्षा गरिन्छ, तर त्यहाँको वातावरण युद्ध मैदान जस्तो देखिएको थियो। भिडियोमा प्रहरी र पहेँलो वस्त्र लगाएका केही व्यक्तिबीच धकेलाधकेल भइरहेको थियो। आयोजक विजय भण्डारी स्वयं फेसबुक लाइभमा आत्तिँदै हार गुहार मागिरहेका थिए। उनी भनिरहेका थिए, साथीहरू हो, मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबै भक्तजन साथीहरू पशुपतिमा आउनुहोस्, प्रतिकार गर्नुहोस्, बङ्गलादेशको जस्तो हालत बनाउँछु भन्दै उनले भड्काउ अभिव्यक्ति दिइरहेका थिए। हातमा लाठी मुङ्ग्रो लिएका भक्तजनले प्रहरी खेदिरहेका देखिन्थे। फेसबुक पेजबाट उक्त तनावपूर्ण अवस्था लाइभमा देख्दा धेरैको चासो थियो, के भयो के भयो। खाँदै गरेको गाँस छोडेर पत्रकारिताको धर्म निभाउन रिपोर्टिङमा निस्किया। म घटनास्थलमा पुग्दा करिब 11:30 भएको थियो। त्यहाँ पुगेपछि थाहा भयो कि प्रहरी कोटिहोममा आयोजक भण्डारीलाई सोधपुछका लागि लिन त्यहाँ पुगेको रहेछ। प्रहरी कोटिहोम स्थलमा आउनु अघि आयोजकहरू हिन्दी गीत बजाएर नाचिरहेका थिए रे। महाराज र अनुयायीहरूको जोडी मिलेपछि कस्तो रङ्गीन दृश्य। पटक पटक ठगीको आरोपमा जेल परेका र उनी विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहिरहेको बेलामा उनले पुलिस रिपोर्ट प्रहरी चारित्रिक प्रमाणपत्र भने क्लियर रहेको बनाएका रहेछन्। सो रिपोर्ट कहाँबाट आयो भन्ने विषयमा सोधपुछ गर्न प्रहरी आएको रहेछ, तर उनले समर्थन बटुल्नका लागि आफूले हिन्दू राष्ट्रको माग गरेपछि प्रधानमन्त्रीको आदेशमा प्रहरी आफूलाई पक्राउ गर्न आएको दावी गर्दै भिडियो बनाएर प्रचार गरे। त्यसलाई पत्याएर समर्थकहरू प्रहरी विरुद्ध जाइ लाग्दा तनावको अवस्था सृजना भएको रहेछ। प्रहरीको भ्यान नजिकैबाट उनी उम्कन सफल भएका रहेछन्। म जाँदा प्रहरीहरू थिएनन्, तर समर्थकको हात हातमा लाठी मुङ्ग्रो ढुङ्गा र इँटाका टुक्रा थिए। विजय भण्डारीलाई जोगाउन समर्थकले हातमा लाठी मुङ्ग्रो लिएर प्रहरीलाई खेदाएछन्। केही प्रहरी घाइते भएर फर्किएका रहेछन्। मञ्चमा आयोजक विजय भण्डारी, गायिका राधिका हमाल सहित केही मानिसहरू थिए। उनीहरू अन्टसन्ट भाषण गर्दै थिए। हलमा रहेको भीड अराजक शैलीमा नाराबाजी र हल्ला गरिरहेको थियो। त्यहाँको अवस्थाबारे मैले तुरन्त नेपाल भ्युजको आधिकारिक फेसबुक पेजबाट लाइभ गरे। गेरु वस्त्र लगाएका उनले सामाजिक सञ्जालमा प्रयोग गरेका शब्दले धर्मभित्र छिपेको उनको वास्तविक चरित्र पनि उजागर गरिएको थियो। कोही अश्लील गाली गलौज गर्दै चिच्याउँदै थिए, कोही रुँदै कराउँदै थिए। त्यो सामान्य धार्मिक कार्यक्रम जस्तो थिएन। मञ्चमा भाषण चल्दै थियो, समर्थकहरू हुटिङ गर्दै थिए। भाषण भन्दै थिए, बङ्गलादेशको जस्तो आन्दोलन गर्छौ, लौ मलाई छोएर देखाऊ त। धार्मिक स्थलमा अश्लील नाराबाजी र हुटिङले वातावरण विषाक्त बनेको थियो। त्यो हरकत हेर्दा सजिलै बुझ्न सकिन्थ्यो कि आयोजक भण्डारी दोष वा अपराधलाई धर्मको आडमा छिपाउने प्रयास गरिरहेका छन्, किनकि विजय भण्डारीको विगत ठगी नै ठगीले भरिपूर्ण छ। उसो त उनका अनुयायीले ठान्दा हुन् डाँकु रत्नाकर वाल्मीकि बन्न सक्छन् भने हाम्रा गुरु पनि त कृष्णमूर्तिजी महाराज बन्न सक्नुहुन्छ। भलै त्यो ट्याग आफै किन राख्न नपरोस्, तर उनको पछिल्लो गतिविधिले उनलाई रत्नाकरबाट वाल्मीकि बनाए झैं लाग्थेन। उनलाई पक्राउ गर्न प्रहरी आएपछि उनले व्यासन नछोड्ने अभिव्यक्ति र अडान लिएका थिए, किनकि व्यासमा प्रहरीले जान नमिल्ने धार्मिक नियम छ। वास्तविकता के थियो भने उनी गिरफ्तारीबाट बच्न खोजिरहेका थिए र व्यासमै अनसनको धम्की दिइरहेका थिए। जस्ता महाराज उस्तै अनुयायी, तल समर्थक पनि होमा हो मिलाउँदै अश्लील नाराबाजी गरिरहेका थिए। धार्मिक स्थलको त्यो हदको हरकत मैले यथार्थमा यसअघि कहिले देखेको थिइनँ। पीके फिल्मका रङ नम्बरहरू पशुपतिमा उत्रिएका थिए। उनीहरूले बोल्ने शब्द र शैलीले उनीहरूको चरित्र र वास्तविक चरित्र उदाङ्गो भइरहेको थियो। यी सबै गतिविधि मैले आफ्नो मोबाइलको क्यामेरामा कैद गरिरहेको थिएँ। घटनाक्रम अघि बढ्दै गर्दा हलको पछाडिबाट एउटा युवाले महायज्ञको हिसाब किताब सार्वजनिक गर्नु पर्दैन भन्दै चिच्याए। महायज्ञमा भक्तजनले दिएको दान र चन्दाको हिसाब मागेको सुनेर महाराजको कम्पारो तातेछ। मञ्चबाट कार्यकर्तालाई निर्देशन दिइहाले, सायद त्यो क्रिस्चियन विरोधी हो, हिन्दी धर्म विरोधी हो, त्यसलाई ठिक पार्नुहोस्। विजय भण्डारीको आदेशपछि उनका 15-20 जना युवाहरू ती हिसाब देखाउन भन्ने युवातिर दौडिए। उसो त मिडियाले उनका कर्तृत्वबारे लेखेपछि पशुपतिमा भाडाका गुण्डाहरू उनले भर्ती गरिसकेका थिए। कसैले प्रश्न उठाए, मुक्कामारी गर्न के गाह्रो। भिडले ती युवालाई नियन्त्रणमा लियो। वरिपरि घेरिएका सबैले कुटपिट गर्दै अगाडि मञ्चमा ल्याए। ती युवाको नाकमुखबाट रगत बगिरहेको थियो। आफूलाई नकुट्न भन्दै हात जोड्दै थिए, तर महाराजका सेनाना थिए, किन छाड्थे। उनको अनुहारबाट बग्दै गरेको रगत देख्दा मेरा पनि आँखा रसाए। मैले त्यो यथार्थ देखाउन भिडियो खिचे। त्यसवखत मलाई रोक्ने प्रयास भयो, तर मेरो यो कर्तव्य हो। मैले यस्तो गुण्डागर्दी जनता समक्ष ल्याउनै पर्छ भन्ने सोचेर भिडलाई पेलेरे भए पनि लाइभमा देखाएँ। रक्ताममै उनको मञ्चको एक कुनामा लगेर उनलाई राखियो। नेपाल भ्युजको लाइभको 43-44 मिनट पछाडि त्यो दृश्य अझै देख्न सकिन्छ। सोसल मिडियामा पनि भाइरल छ। लाइभ सुरु गरेको 1 घन्टा 1 मिनट पछि मेरो मोबाइलको ब्याट्री 2% झर्यो। लाइभ बन्द गरे। केही फोटोहरू खिचेर म घर फर्किने सोचमा हलको गेटतर्फ लागे। एकहुल युवाले मेरो बाटो छेके। महाराजज्यूले एकछिन बस्न भन्नुभएको छ। उनीहरूले शान्त स्वरमा मलाई भने। मैले प्रतिवाद गर्दै आफ्नो बाटो नछेक्न आग्रह गरे। माइकबाट मेरो नाम उद्घोष भयो। श्यामसुन्दर पुडासैनी सर कता हुनुहुन्छ? तपाईँ पक्षमा हुनुहुन्छ कि विपक्षमा? कसैले कडा स्वरमा सोध्यो। त्यो आवाजसँगै आयोजक विजय भण्डारीको आँखा र हातको इसारा उनका समर्थकतर्फ देखिन्थ्यो। उनको इसारा देखेपछि मलाई लाग्यो कि म खतरामा छु। त्यति बेला रातको 12:30 बजिसकेको थियो। माइकबाट थप कडा चेतावनी आउन थाल्यो। तपाईँ कुन भूमिमा उभिएर बोल्दै हुनुहुन्छ? लाइभ मार्फत के भन्नुभएको? तपाईँले हिजो हाम्रो महाराजको बारेमा के समाचार लेख्नु भएको? त्यसपछि 10-12 जनाको समूहले मलाई घेरा हाल्यो। त्यो दृश्य केही मिडियाले लाइभ गरिरहेका थिए। मलाई घेरा हाल्ने मध्ये केहीले भने, यहाँ मिडियाले भिडियो खिचिरहेका छन्, बाहिर लगेर कुटौं, अहिले पब्लिकमा देखाउन चाहिँ सम्मान गरेको जस्तो नाटक गरौं। आयोजक विजय भण्डारले माइकबाटै सार्वजनिक रूपमा मलाई दुर्व्यवहार गर्न निर्देशन दिए। भिडले मलाई धकेल्दै घिच्याउँदै मञ्चतर्फ लग्यो। मेरो टाउकोमा लगाएको हेलमेट मञ्चमा उक्ले लगतै खोसियो। मलाई 4-5 जनाले अठ्याएर चल्न चटपटाउन समेत दिएनन्। मलाई बीचको मञ्चको भागमा लगियो। विजय भण्डारीको आदेश पालना गरेर भिडले मलाई अपमानजनक तवरले अन्धाधुन्धा माला खाँदा फुलमाला लगाइदियो। मलाई भिडले अठ्याएर त्यहाँ उभाइरह्यो, चल्न चटपटाउन दिएन। विजय भण्डारीको आदेश पालना गर्दै भिडले मलाई अपमानजनक तरिकाले अन्धाधुन्धा फुलमालाले ढाकिदियो। म एकजना माओवादी सञ्चारकर्मीलाई समाचार लेखेकै आधारमा यस्तो क्रूर आक्रमण भइरहँदा भिडले जोर जोरले ताली बजायो। चर्को हुटिङ मचायो। मानव उनीहरूले कुनै महायुद्ध जितेका थिए। उनीहरू यतिमै रोकिएनन्। मञ्चबाट विजय भण्डारी र उनका सहयोगीले मलाई अनेक धम्की दिए, जुन तपाईँले भिडियोमा देख्न सक्नुहुन्छ। ती धम्कीहरू माइकबाट प्रसारण हुँदै थिए, जसलाई मिडियाले पनि कैद गरिरहेको थियो। लेखेर मेरो बदनाम गर्नुहुन्छ, सक्नुहुन्छ, म तपाईँलाई यसै गरी ठिक पार्छु, खुलेआम विजय भण्डारीको धम्की थियो। धम्की त उनको लागि झनै सामान्य थियो, किनकि मिडियाकै अगाडि दुर्व्यवहार, कुटपिट र लुटपाट गर्नु उनका लागि सामान्य कुरा थियो। मलाई जबरजस्ती भिराइएको फुलमाला झिक्न प्रयास गर्दा म असहाय भएँ। मैले सके जति प्रतिकार गर्न खोजेँ, तर त्यत्रो भिडको अगाडि म निरीह भने। मञ्चमा म माथि दुर्व्यवहार सकिएपछि भिडले विजय भण्डारीलाई सोध्यो, महाराज अब के गरौं? विजय भण्डारीले कडा स्वरमा आज्ञा दिए, यसलाई तल लगेर ठिक पार। त्यसपछि मलाई झनै बरबर तरिकाले कुट्दै मञ्चबाट तल झारियो। भिडको निर्दयता र क्रूरता सहन विवश बने म। मेरो हालत अघिकै युवाको जस्तो हुनुभयो भनेर सहाराको खोजीतर्फ आँखा डुलाएँ। मैले मद्दतको लागि वरिपरि हेरेँ, तर कोही पनि मेरो सहयोगमा आएनन्। यहाँसम्म कि मैले विगतमा निस्वार्थ सहयोग गरेका केही व्यक्तिहरू पनि मुखदर्शक भने। म प्रतिको दुर्व्यवहार, कुटपिट र लुटपाटको साक्षी बने, रमिते बने। गोदावरी तिनका वडाध्यक्ष राज घिमिरे थिए मेरै सामान्य। चपली हाइट नामको भल्गर फिल्मका अभिनेता समेत रहेका उनलाई कलाकारदेखि चुनावमा उम्मेद्वार हुँदासम्म मैले निस्वार्थ सकेको सहयोग गरेको थिएँ। तर त्यो घटनामा मलाई उनले व्यक्तिगत रूपमा हानि नगरे पनि सहयोग भने गरेनन्। अघिसम्म त्यहीँ चिच्चाएर भाषण गरिरहेकी लोक तथा दोहोरी गायिका राधिका हमाल पनि कता पो गइसकेकी थिइन् कुन्नी, मैले देखिनँ। सायद त्यो घटनामा म बाँचे भने मैले पछि कुनै बदला लिन्छु कि भनेर होला उनी मेरो छेउमा देखा परेनन्। त्यसपछि भिडले मञ्चको दायाँ भर्याङबाट मलाई तल ओह्राल्यो। विगतमा अश्लील भिडियो अपलोड हुने फुलचोकी मिडियाका प्रदीप थापा अहिले विजय भण्डारीको दाहिने हात रहेछन्। डान्स बारका केटीहरूलाई मोडल भन्दै अश्लील किसिमका अन्तर्वार्ता लिने उनी महाराजको प्रिय पात्र रहेछन्। सामाजिक सञ्जालमा अश्लीलता हुनुहुँदैन भनेर मैले विगतदेखि लेख्दै आएको थिएँ। मञ्चबाट तल झर्ने लाग्दा उनले मलाई त्यसको रिस फेर्न भ्याए। भिडको बीचबाटै हात घुसाएर भए पनि उनले मलाई 2 झापड लगाए। हल्लाका बीचमा पनि माइकमा कसैले विमल पन्तको नाम पटक पटक लिइरहेको सुने। समाज सेवामा लागेको बताउने उनीसँग मेरो पुरानो चिन्जान थियो। उनका धेरै अभियानमा मैले मिडियामा लेखेको थिएँ। 3 महिना अघि मात्रै उनले गरेको एउटा राम्रो कामको भिडियोसहितको स्टोरी नेपाल भ्युजमै लेखेको थिएँ। समाचार प्रकाशनपछि मलाई उनले भनेका थिए, श्याम सर तपाईँको हातमा सरस्वती छ, अहिलेसम्म मेरो बारेमा मिडियामा आएको मध्ये सबैभन्दा राम्रो लेखाइ तपाईँकै लाग्यो, यो गुण कहिल्यै बिर्सन्न, धेरै धेरै धन्यवाद। उनी पनि कोटी होम आयोजकै टिममा रहेछन्। माइकबाट उनको नाम सुनेर मलाई बाँच्ने आशा पलायो। भिडले मलाई कुटेर मार्लान भइरहेको अवस्थामा उनलाई देखेर ठूलो राहत मिल्यो। लाग्यो म अब सुरक्षित भएँ, मलाई उनले जोगाउनेछन्। तर हँ, उनको समूहको भिडले घेरेर आक्रमण गरिरहँदा उनले नकुट छाडिदेऊ सम्म भनेनन्। मलाई भिडले चारैतिरबाट घेरेर टाउको शरीरका विभिन्न भागमा कुट्दै कुट्दै बाहिर लग्दै थियो। मलाई घेरेर कुट्नेहरू 15-20 जना भन्दा बढी थिए। यसका दृश्य विभिन्न सामाजिक सञ्जालमा भाइरल छन्। ती मेरा तिता भोगाई हुन्। अहिले आफ्नै फेसबुक टिकटकका टाइमलाइनमा ती भिडियो आउँदा म आफै हेर्न सक्दिनँ। भिडले मलाई हलबाट निकालेर बाहिर गेटमा लग्यो। त्यहाँ करिब 5-7 मिनट कुट्यो। त्यो अवधिमा कसैले भन्थे यो बाँच्यो भने हामीलाई छोड्दैन, महाराजलाई पनि सक्छ, यसलाई यहीँ सिद्धाइदिउँ। ती शब्दले मेरो आत्मामा डर र थप चिन्ताको लहर ल्याउँदै थियो। कसैले भन्थे होइन होइन, धेरै नकुटौँ, मार्नु हुँदैन, महायज्ञको गलत सन्देश छ, आज जान दिउँ, पछि यसलाई ठिक पारौँला, कहाँ पचाला र टाउकोमा धेरै प्रहार भएर होला, मलाई भनन्न रिङ्गाटा लाग्यो। संसार घुम्न थाल्यो, मुखबाट रगत बान्ता भयो, दृष्टि धमिलो हुन थाल्यो, मेरो कान बज्न थाल्यो। सयौँ मुक्का र लात्ती खाइसकेकोले मेरो शरीरले अब धेरै सहन सकेन। म अर्धचेतको अवस्थामा पुगेँ, तर म पुरै बेहोस भइन। तैपनि मृत्युको छाया मेरो नजिक आउँदै गरेको महसुस गरेँ। मलाई लाग्यो मैले हारेँ, अब प्रतिकार गर्दिन। लाग्यो भिड सामु आत्मसमर्पण गर्छु, दया गरेर बचाए भने ठिकै छ, मारे पनि मारुन्। तर मलाई अचानक विगतको यस्तै घटनाको याद आयो, एक प्रकाशको किरण जस्तै। 8-10 वर्ष अगाडि म योभन्दा अझ ठूलो गम्भीर आक्रमणमा बाल बाल बाँचेको थिएँ। टाउको फुटेर भलभले रगत आउँदा समेत हिम्मत हारिन बाँचेर फर्किएँ। भकाभक कुटाई खाइरहँदा त्यही पुरानो घटना सम्झिएँ मैले। अनि मेरो मनमा मेरै आवाज गुन्जियो, उठ श्याम सुन्दर, उठ, त यहाँ मर्न आएको होइनस्, तेरो काम अझै सकिएको छैन। धर्मको खोल ओढेर यिनीहरूले गरिरहेका ठुलै अपराधलाई बाहिर ल्याउनु पर्छ, धेरै अत्याचारलाई बाहिर निकाल्नै पर्छ। म माथि निरन्तर आक्रमण भइ नै रहेको थियो। मेरो आन्तरिक आवाजले मलाई नयाँ शक्ति दियो। मैले आफ्नै सबै बल लगाएँ, आफ्नो अन्तिम शक्ति प्रयोग गरेँ र भिडको बीचबाट निस्कने प्रयास गरेँ। सफल पनि भएँ, धन्न म बेहोस हुन नपाउँदै उनीहरूको पञ्जाबाट उम्कन सफल भएँ। बाहिर मुसलधारे पानी परिरहेको रहेछ, दर्कने पानीले मलाई प्राण दियो। शीतल पानीको प्रत्येक थोपा थोपा मेरो लागि अमृत बन्यो। पानीका थोपा शरीरको रगतमा छोइँदा शीतल महसुस भयो। चर्को भिडको कुटाइबाट नत्र म त्यहीँ ढल्ने थिएँ। ढलेको भए मलाई त्यहीँ सिद्ध्याउने थिए होला, बेपत्ता पार्थे होलान्। तर मलाई एक्लै टाउको र शरीरका विभिन्न भागमा लाठी र मुक्काले मुकाबिला गर्दै भिडको पन्जाबाट उम्कन सफल भएँ। लाग्यो म अब बाँचेँ, अनि मैले जीवनको महत्त्व अझै गहिरोसँग महसुस गरेँ। म उम्किए पनि मेरा सामानहरू बचाउन सकिनँ। मेरो हेलमेट त मञ्चमै खोसिएको थियो, घाँटीमा लगाइएको सिक्री थिएन, घाँटीमा भिरिरहेको पत्रकार परिचय पत्रको डोरी मात्र बाँकी थियो, कार्ड कसैले लुछेछ, हातमा लिएको सानो झोला कसले थुते थियो, प्यान्टको पछाडि गोजीमा रहेको पर्स पनि बचेन, पैसा धेरै साथमा बोक्ने बानी थिएन, धेरै लुटिन पाएन। पर्सभित्र सवारी चालक अनुमति पत्र, लाइसेन्स, मोटरसाइकलको भुलबुक, सवारी धनी दर्ता किताब र केही महत्त्वपूर्ण कागजात तथा भिजिटिङ कार्ड थियो। अरू त अरू खुट्टामा लगाएको जुत्ता समेत बाँकी राखेनन्। कसो कसो उम्किन सफल भएँ। बाहिर मुसलधारे पानी परिरहेको थियो, भित्र कुटपिटबाट म लखतारान भइसकेको थिएँ। बाहिर आएपछि पानीले केही शीतलता र आराम दियो। म उनीहरूको पन्जाबाट छुट्टिएर दौडिँदै भाग्दै थिएँ। भागे पनि केहीले काठको भाटा र ढुङ्गाले झटारो हान्न छाडेनन्। केही युवा मलाई पछ्याउँदै आए, खाली खुट्टा रक्ताम्य अवस्थामा पानीमा भिज्दै दौडियाँ। मेरो हरेक कदम पीडा आशाको मिश्रण थियो। अलि पर पुगेपछि ढुङ्गामा ठेस लागेर लडेँ। उठेर फेरि भाग्ने लाग्दा अगाडिबाट 2 कुकुर दौडिएर आयो। अगाडि भागौँ झम्टेर आएको कुकुरले टोक्ला, पछाडि फर्कौँ बुवासा जस्ता गुन्डाहरूले लुच्लान् भन्ने डर। तैपनि म अघि नै लागेँ, कुकुरले मलाई केही गरेन। मलाई लाग्यो यो संसारमा मान्छेभन्दा बढी महान पशु नै हुँदो रहेछ। जब मान्छे पशुको हैसियतमा झर्छ, पशुभित्र मानवता पलाउँदो रहेछ भन्ने लाग्यो। म अगाडि दौडिने रहेँ। अलिअघिबाट देब्रे लागेपछि बाटो छेउ टहरामुनि पशुपति क्षेत्र विकास कोषका एकजना सुरक्षाकर्मी ड्युटीमा थिए। मेरो हालत देखेर उनले हेर्दै केही बोलेनन्। मलाई पनि त्यहीँ कतै लुकौँ कि भन्ने लागेको थियो, तर म अघि लागेँ। मलाई लखेट्दै आएकाहरू मेरो पछि आइसकेका रहेछन्। 3-4 जना जति थिए। अझै म दौडियाँ। पशुपतिनाथको मूलगेट अगाडि आइपुग्ने लाग्दा म दौडिन नसक्ने भएको थिएँ। जोडले धड्कन बढिरहेको थियो, श्वासमा भइरहेको थियो। निधारबाट पानीसँगै बगेको रगत पुस्दै पछाडि फर्किएँ। भाग्नै नसकेपछि के गर्नु, आत्मसमर्पण गर्नुभन्दा जति सकिन्छ भिडेरै मरौँ भन्ने लाग्यो। दुवै हातको पाखुरा सुर्किएँ, केही बोलिन, राम्रोसँग उभिन पनि सकिरहेको थिएन। त्यसपछि उनीहरू केही हच्किए, अगाडि सरेनन्। त्यस्तै 20 मिटर पर हुँदा उनीहरू त्यहीँ रोकिए। म डराएर नभागेको शैलीमा बिस्तारै अघि बढेँ। मुटु ढुकढुक गर्दै थियो। ओइ लखेट लखेट भन्दै अर्को समूह उनीहरूको पछि पछि आयो। उनीहरूको क्रोधपूर्ण आवाजले मलाई लाग्यो आज फेरि नछोड्ने भयो मलाई। म फेरि भागेँ, मेरो सास फुल्दै गयो। पशुपति मन्दिरको मूलगेट क्रस भएर पार्किङमा पुगेँ। एउटा च्यातिएको गोजीमा चाबी रहेछ, अर्को गोजीमा मोबाइल, मेरो साथमा बचेको भनेको त्यति रहेछ। बाइक स्टार्ट गरेर हुइकियाँ, मेरो हृदय छातीबाट निस्केला जस्तो गरी धड्किरहेको थियो। अलि पर पुगेपछि दुईवटा बाइकले पिछा गरेको देखेँ। म देब्रे मोडिएर मित्र पार्कतर्फ लागेँ। पानीले चुट्दै थियो। अघि दौडदा शीतल लागेको पानीले अब भने मलाई त्यस्तो लागेन। दर्कने प्रत्येक थोपाले मेरो छालामा सुईले खोचे जस्तो पीडा दिँदै थियो। हेलमेटसम्म नलगाउँदा दर्के पानीमा रातिको यात्रा ज्यादै कष्टकर हुने रहेछ। आँखा हेर्न नै नसकिने भयो। तैपनि सडक प्रष्ट नदेखे पनि अन्धाधुन्दा रोयल इन्फिल्ड मोटरसाइकलको एक्सिलेटर फुल बटारे, किनकि मेरो जीवन त्यही गतिमा भर परेको थियो। मित्र पार्क पुग्दासम्म बाइकहरू मेरा पिछा गर्दै आइरहेको थिए। दायाँ मोडिएर चाबिलतर्फ लागेँ। झन्डै 90-100 को स्पिडमा केही सेकेन्डभित्रै चाबिल चोक क्रस भएर गोपीकृष्ण पुगेँ। हरेक क्षण मृत्युको नजिक पुग्दै गएको अनुभूति गर्दै थिएँ। त्यसपछि मलाई लखेट्नेहरू देखिएनन्। केही बेरमै म डेरामा पुगेँ। घटनाबारे गौशाला प्रहरी प्रमुख र काठमाडौँ प्रहरी प्रमुखलाई फोन गरेर जानकारी गराएँ। त्यो बेला मध्यरातको ठिक 1 बजेको थियो। मोबाइलको ब्याट्री जम्मा 1% थियो। धन्न पानीले भिजेर मोबाइल केही भएनछ। मलाई कुटपिटबाट टाउकोमा ठुलो चोट नभए पनि धेरै टुटुल्का थिए। दायाँ कानमाथि घाउ भएको रहेछ। रगतको धारो पाइन्टसम्म पुगेको रहेछ। धन्न पानीले पखालिएर धेरै देखिएन टाटो। कुटपिटबाट शरीर पनि थिल्थिलो भएको थियो। दायाँ खुट्टाको बुढी औला मुनि गहिरो चोट रहेछ। रगतको धारोको पाइला नै देख्दा मुटु चसक्क भयो। तैपनि बाँचेर आउन सफल भएकोमा खुसी नै लाग्यो। चार्जमा मोबाइल जोड्न नपाउँदै म्यासेजका घन्टी बज्न थाले। घटनाको लाइभ हेरिरहेका साथीहरूले म्यासेज गरेका रहेछन्। टाउकोबाट बगेको रगत मोबाइलको स्क्रिन भिजिरहेको थियो। रगत पुस्दै साथीहरूलाई ठिक छु भन्ने जवाफ फर्काए। मेरो पत्रकारिताका करियरका सुरुवातका अग्रज दाजुहरू पत्रकार महासंघ नुवाकोटका अध्यक्ष द्वे राजु मित्र खनाल र कपिल देव खनालले ममाथिको आक्रमण लाइभ हेरिरहनु भएको रहेछ। उहाँहरूको चिन्ता थियो मलाई के भयो। आफ्नो हालत छोटोमा बताए। मलाई लाग्यो यो रात मैले केवल आफ्नो जीवन मात्र बचाएको थिइनँ, मैले स्वतन्त्र पत्रकारिताको शक्ति पनि जीवित राख्न सफल भएँ। अर्का पत्रकार रविराज बरालले पनि सबै घटना लाइभ हेरिरहनु भएको रहेछ। उहाँले कति छिट्टै मिडिया कुराकानीमा न्यूज प्रकाशन गरिसक्नु भएछ। उहाँले भन्नुभयो जब सत्य बोल्छ अन्याय पराजित हुन्छ। हामी तपाईँको साथमा छौँ, नातिनुहोस्, आराम गर्नुहोस्। बरालको आड़ भरोसाले मलाई चोटहरू सहने हिम्मत दियो। एकछिनमै धेरै म्यासेजहरू आए। कतिपयले लाइभ देखेर त कतिपयले पछि भिडियो देखेर अत्तिदै म्यासेज गरेका थिए। सबैको रिप्लाई दिन सम्भव थिएन। फेसबुकमा पोस्ट गरेर सुरक्षित रहेको जानकारी गराए। टाउकोमा असङ्ख्य टुटुल्काहरू थिए। प्रत्येकले मलाई त्यो भयानक छिडको याद दिलाउँदै रातभर टन्किरह्यो। रातभर निदाउनै सकिन। सत्य र न्यायको लागि लड्नु कहिलेकाहीँ कति खतरनाक हुँदो रहेछ। कोटी होमका विषयमा मैले केही दिन अघि आस्था र आलोचनाको दोसाधमा पशुपति कोटी होम धर्मको आडमा धनको खेल शीर्षकमा समाचार लेखेको थिएँ। त्यसको कारण क्रूर आक्रमणको सामना गर्नु पर्यो। यो घटना केवल एक पत्रकारमाथिको आक्रमण मात्र थिएन, सत्यको आवाजले दबाउने एक असफल प्रयास पनि थियो जस्तो लाग्यो। आक्रमणबाट मेरो टाउकोबाट बगेको रगत, शरीरमा भएका घाउहरू थिए, तर यी सबैले मेरो साहसलाई झनै बलियो बनायो। अझै पनि ज्यान मार्ने समयको धम्की आइरहेको छ। मैले उनीहरू विरुद्धको आवाज नरोके बदला लिनेको लागि एकान्तमा बाटो ढुक्नेदेखि टिप्पर पछि लगाउनेदेखि विभिन्न मुद्दामा फसाउने धम्की म्यासेन्जरमा आइरहेका छन्। यी तमाम आक्रमण धम्कीका बावजुद पनि म आफ्नो कर्तव्य पथमा लागि नै रहनेछु। धर्मको खोल ओडेर लुट्ने धन्दामाथि सधैँ प्रश्न उठाइरहनेछु। शरीरमा एक थोपा रगत रहुन्जेल म सत्य र न्यायको लागि लड्नेछु, चाहे त्यसको मूल्य मेरो जीवन नै किन नहोस्।